پھر فرمایا وَكَمْ قَسَمْنَا مِنْ قَرِيَةٍ كَانَتْ ظَالِمَةً وَأَنْشَعْنَا بَعْدَهَا قَوْمًا آخَرِينَ وَكَمْ قَسَمْنَا مِنْ قَرِيَةٍ، اور کتنی ہی بستیوں کو ہم نے جو ہے وہ کیا کیا، پیس کر رکھ دیا. آپ کو پتہ ہی ہے قاف سواد میم جو ہیں اس کے معنی کیا ہیں، اس کے معنی ہیں کہ کسی کو ہلاک کرنا، پیس ڈالنا، توڑ مڑوڑ کر اور ریزہ ریزہ کر کے تباہ کرنا. کیا معنی ہے کہ توڑ پھوڑ کر اس کو جو ہے وہ رکھ دینا. تو کتنی ہی بستیوں کو ہم نے جو ہے وہ توڑ پھوڑ کر جو ہے وہ رکھ دیا. تو اب یہ کم سے مراد کیا ہے، کتنی؟ تو قسم نہ ہم نے توڑ پھوڑ کر رکھ دیا. تو کیوں توڑا اللہ نے؟ اب سوچیں اللہ جس کو توڑ دے اور کیوں توڑا؟ کانت ظالمتن، وجہ بتائی جا رہی ہے کہ وہ جو تھی وہ ظالم تھی، اور ظلم انہوں نے کیا کیا، نبی کا انکار، کتاب کا انکار، عقیدہ توحید اور آخرت کا انکار، اور یعنی گویا کہ وہ کافر تھے. دوسرا ظلم کیا تھا، مشرک تھے، شرک کرنے والے تھے. اور تیسرا ظلم کیا تھا کہ کچھ کو قبول کیا اور کچھ کو قبول ہی نہ کیا. تو یہ وہی بات ہے کہ کانت ظالمتن، اور کہیں اللہ تعالیٰ کہتے ہیں کہ ظلموا انفسہم، کہ انہوں نے اپنے اوپر جو ہے وہ ظلم ڈھایا، کہ رسول نے بتایا بھی کہ قیامت آنے والی ہے لیکن انہوں نے جو ہے وہ اس کو سن کر ہی نہ دیا. پیچھے شروع میں آپ نے پڑھا نا کہ ان کا گناہ کیا تھا، الذین ظلموا، اور یہاں پہ کیا کہا جا رہا ہے، کانت ظالمتن وانشعنا بعدها قوما آخرین، اور ان کے بعد دوسری کسی قوم کو اٹھایا. یہ بہت ڈرانے والی بات ہے نا، کھیتوں کو دے لو پانی کہ بہہ رہی ہے گنگا، کچھ کر لو نوجوانوں، اٹھتی جوانیاں ہیں. جب ایک قوم نے اپنے حصے کا ڈول نہیں کھینچا، جیسے کنویں سے پانی نہیں بھرتے، تو ایک شخص آتا ہے اپنا پانی بھر کر چلا جاتا ہے، پھر دوسرا آتا ہے وہ لیتا ہے، پھر تیسرا آتا ہے وہ لیتا ہے، جو اپنی باری پر اپنے حصے کا ڈول نہیں نہ کھینچتا پھر اس کو جگہ نہیں ملتی، پھر دوسرا آ جاتا ہے نا. بالکل اسی طرح سے جو لوگ، جو قومیں، انہوں نے اللہ کے دین کی خدمت نہیں کی، اللہ نے ان کو اپنے کام کے لیے چنا تھا، اللہ نے قسم قاف سواد میم یعنی ان کو پیس کر رکھ دیا، ان کو بالکل ہی ختم کر دیا، اور اللہ تعالیٰ کہتے ہیں وانشانا، اور ہم نے پھر کھڑا کر دیا، اور ہم نے پھر اٹھا دیا، اور ہم نے پھر پیدا کر دیا ایک اور قوم کو، ہے نا. تو اللہ تعالیٰ کا انداز کیا ہے کہ ایک قوم جب انکار کرتی ہے تو اللہ کسی اور قوم کو اس جگہ پہ جو ہے نا وہ کھڑا کر دیتا ہے. اور ہمیں بھی اپنی زندگیوں کا جائزہ لینا چاہیے کہ ہم محمد صلی اللہ علیہ وسلم کی قوم ہونے کے ناطے ہم پر اب یہ فریضہ عائد ہوتا ہے، اور اگر ہم نے اس فریضے کو سر انجام نہ دیا تو اللہ تعالیٰ ہماری جگہ یہ کام کسی اور سے لے لے گا. اللہ تعالیٰ کیا کریں گے، پھر ہماری بجائے جو ہے یہ کام کسی اور سے لے لیں گے، اور ہم اللہ تعالیٰ کا کچھ بھی نہیں بگاڑ سکیں گے. سورۃ توبہ آیت 39 میں اللہ رب العزت فرماتے ہیں کہ 38 اور 39 کو آپ ملا کر پڑھیں تو اور مضمون واضح ہوتا ہے. 38 میں کیا کہا، یا ایھا الذین آمنوا ما لکم اذا قیل لکم انفروا فی سبیل اللہ، اے ایمان لانے والو تمہیں کیا ہو گیا کہ جب تم سے اللہ کی راہ میں نکلنے کے لیے کہا گیا، اسقلتم الی الارض، تو تم زمین کے ساتھ چپک کر رہ گئے، تم بیچ، ساکولت ہوتا ہے نا وزن، تو تم زمین پر کیا ہوا، تم نے زمین کو پکڑ لیا، زمین کے ساتھ جڑ گئے، پیچھے رہ گئے تم، نیکی کرنے والے آگے گئے تم پیچھے ہی رہ گئے. اس سقل تم الل ارد، پھر کیوں لوگ اللہ کے دین کا کام نہیں کرتے، وجہ بھی بتائی، اردی تم بالحیات دنیا من الاخرہ، کیا تم نے آخرت کے بدلے دنیا کی زندگی کو پسند کر لیا، تم دنیا سے اتنی محبت کرتے ہو کہ تمہیں اللہ اور آخرت بھول جاتا ہے. فما متاع الحیات الدنیا فی الآخرة الا قلیل، تو پس دنیا کی زندگی آخرت کے مقابلے میں بہت تھوڑی ہے. یاد رکھنا، دنیا کی محبت، یہ گھر، یہ کوٹھی، یہ کار، یہ بنگلہ، یہ زیور، یہ کچن، اور یہ شاپنگ مال، اور یہ ونڈو شاپنگ، یہ تمہیں جو فرصت نہیں دیتی، یاد رکھنا या आखिरत में ये माल बहुत थोड़ा निकलेगा। फिर आगे धमकी है, इल्ला तनफिरू, अगर तुम नहीं उठोगे, तुम नहीं निकलोगे, युअज्जिबकुम अजाबन अनीमा, तुम्हें अल्लाह दर्दनाक अजाब देगा, व यस्तब्दिल कौमन गैरकुम, और लोगों को बदल कर तुम्हारी जगह ले आएगा, वला तदुर्रुहु शैआ, और तुम अल्लाह का कुछ भी बिगाड़ ना सकोगे, वल्लाहु अला कुल्ली शैइन कदीर, और अल्लाह हर चीज पर कादिर है। क्या बात पता चली कि अगर अल्लाह के दीन का हम काम करेंगे तो ये हमारी खुशकिस्मती है, नहीं करेंगे अल्लाह किसी और से ले लेगा ये काम। अगर हम अल्लाह के दीन को अल्लाह के कुरान को नहीं सीखेंगे तो हम अपना नुकसान करेंगे, कुछ और लोग अल्लाह पैदा कर देगा जो सीखेंगे और ज्यादा अच्छा दूसरों को सिखाएंगे। तो क्या करना चाहिए, उठना चाहिए, खड़े हो जाना चाहिए और सीखना चाहिए। वांशाना बादहा कौमन आखरीन, ये अल्लाह कहानियां थोड़ी सुना रहा है, इबरत, सबक हासिल करो, गौर करो। फलम्मा अहसु बासना, फिर जब उन्हें महसूस हुआ हमारा अजाब। एहसास के मानी क्या होते हैं, हवास के जरिए इदराक करना, एहसास, उसको मेरी बात का बड़ा फिर एहसास हुआ। वो आपको, आपकी बात को देख तो नहीं रही होती ना, सुन रही होती है ना, बात को सुनने के बाद उसको महसूस करना, हवास के जरिए किसी चीज को जो है वो महसूस करना, उसका इदराक करना। तो अल्लाह ताला कहते हैं कि उन्हें जब हमारे अजाब का एहसास हुआ, क्या मतलब है, जब उन्होंने हमारे अजाब के आसार को आते हुए आंखों से देख लिया, जैसे कड़क गरज उन्होंने जब सुनी तो उन्होंने, उन्हें मालूम हो गया कि अब अजाब आने वाला है ना। जब पानी जमीन से निकलने लगा, तंदूर उबलने लगे, तो उन्हें पता चल गया कि अब अजाब आने वाला है ना। जब कश्ती बन रही थी तो मान नहीं रहे थे, तो अब वो रास्ते जो थे वो ढूंढने लगे। इजा हुम मिन्हा यरकुदून, फिर घोड़ों पर बैठकर फिर भागने लगे, फिर उन्होंने चाहा, लगे वहां से भागने। इजा हुम, फौरन उसी वक्त, मिन्हा उस बस्ती से, उस जगह से, यरकुदून, एड़ लगाने लगे। रकादा, राकाफ, दात के मानी क्या होते हैं, के घोड़े पर बैठकर जो है वो एड़ लगाना, दौड़ना, तो यहीं से ये लफ्ज भागने के मानी में इस्तेमाल होने लगा। तो फौरन उन्होंने चाहा कि किसी तरह हम भागे, लेकिन अब हाल क्या था, ला तरकुदु वरजऊ, दौड़ो नहीं, लौट जाओ, भागो नहीं, जाओ कहां, इला मा उतरिफ तुम फीहि व मसाकिनकुम लअल्लकुम तुसअलून, कहां लौटो, इला तरफ, मा उतरिफ तुम फीही, जहां पे तुम बदमस्त थे, जहां तुम चैन की बांसुरी बजा रहे थे, नेमतों को पाकर जहां तुम भूल गए थे, यानी तुम तो बड़ी रौनक के साथ अल्लाह के अजाब को मांगते थे, अब जब अजाब ने तुम्हारे दरवाजे पे दस्तक दे दी और अब तुम मुकाबले की कोई तदबीर ना कर सके और भाग खड़े हुए, तो अल्लाह ताला कहते हैं कि नहीं, मेरे अजाब से कोई भाग नहीं सकता। जब अल्लाह किसी को अजाब देता है तो वो दबोच लेता है, कोई उसके चंगल से निकल नहीं सकता, है ना। तो अब कहां भागते हो, भागो मत, अब तो वक्त गुजर गया। ये वही वाली बात है कि जब मौत आ जाए तो कोई तौबा करने लगे, है ना। जैसे फिरौन ने डूबते वक्त जो है वो माफी मांगी ना, उसने क्या कहा था, अमन तू बे रब्बे मूसा व हारून, कि मैं मूसा अलैहिस्सलाम और हारून अलैहिस्सलाम के रब पर ईमान लाता हूं, और अल्लाह ताला ने कहा कि मैं डूबने वालों की तौबा जो है वो उसको कबूल नहीं करता, है ना। तो इससे ये बात पता चलती है कि अजाब इलाही जब आ जाए उस वक्त ईमान जो है, ईमान लाने से अजाब रोक नहीं सकता। ये आयत नंबर 13 का जो है वो उन्वान क्या है, कि जब अल्लाह का अजाब देख लिया जाए तो उस वक्त जो है वो ईमान कोई लाना चाहे तो फिर जो है, फिर अजाब से ईमान जो है वो कोई फायदा नहीं दे सकता, है ना। तो तदरीज और इमहाल का कानून याद रखना चाहिए। और कानून क्या है कि एक मोहलत दी जाती है लोगों को अमल की, ईमान की, लेकिन जब मोहलत टल जाए तो फिर जो होना होता है वो होकर रहता है और कौम को सफाई हस्ती से मिटा दिया जाता है। तो यही वो बात है कि वरजऊ इला मा उतरिफ तुम फीही, कि अब तुम जहां पे चैन की बांसुरी बजा रहे थे اپنے ان گھروں کی طرف جاؤ جہاں پہ تم جو میں تمہیں نعمتیں اور اسودگی حاصل تھی، لعلکم تسالون، شاید کہ تم سے سوال کیا جائے. اس کا کیا مطلب ہے کہ اب ذرا تم سے پوچھا جائے کہ وہیں بیٹھ کر اپنی محفلوں کو گرم کرو، اپنے خادم اپنے غلاموں کے ساتھ ان کے ساتھ بیٹھو، اور وہی کونسلیں وہی کمیٹیاں، اور بڑے تم عقل مند بنتے تھے، اب شاید کہ تمہیں تم سے پوچھا جائے گا کہ اب تمہاری بات کوئی مانتا ہے. تو یہاں پر بھی کیا بات پتہ چلتی ہے کہ اللہ تعالیٰ متوجہ کر رہے ہیں آج مجھے اور آپ کو، ہم سب کو، کہ ہم اپنے گھروں میں، اپنی کوٹھیوں میں، اپنے مکانات میں، جن کی خوبصورتی اور پائیداری پر ہم فخر کرتے ہیں، اپنا گھر ہمارا ہونا چاہیے، اپنی گاڑی، اپنا زیور، اور اپنی چیزوں کی جو ہے نا ہمیں بہت ہی رہتی ہے سب کو، جس کی وجہ سے ہم جھگڑتے بھی ہیں. جیسے ایک عورت جو تھی وہ کہہ رہی تھی کہ جیسے یہ میرے جہیز کے کپڑے ہیں نا، جہیز کا جوڑا، جہیز کا برتن، جہیز کا فرنیچر، سوال ہی نہیں پیدا ہوتا ہم کسی کو دے جائیں، بھلے وہ پڑا پڑا خراب ہو جائے، بھلے ہم دنیا سے چلے جائیں، ہے نا. تو اصل ہماری تو وہی چیزیں ہیں نا جو اللہ کے راستے میں استعمال میں آ جائیں. وَمَسَاكِنِكُمْ، اور اپنے گھر، لَعَلَّكُمْ تَسْأَلُونَ، اب تم سے پوچھا جائے کہ بتاؤ یہ گھر تمہارے کام آئے، اب رہو اپنے گھروں میں. یہ جو ہے نا کہ تم سے پوچھا جائے، تم سے سوال کیا جائے، اس کا کیا مطلب ہے؟ اس سے مراد یہ ہے کہ اللہ رب العزت جو ہے مذاق کر رہے ہیں، یہاں پہ طنز ہے کہ ابھی میں تمہاری خبر لیتا ہوں، ابھی میں تمہیں پوچھتا ہوں، اب میں دیکھتا ہوں، اب میں تمہاری مزاج پرسی کرتا ہوں، اب پتہ چلے گا کہ تمہارے یہ جو گھر تھے یہ تمہارے کام آ رہے ہیں، یا پھر یہ کہ میرا عذاب جو ہے وہ تمہیں ٹھیک کر رہا ہے. اسی طرح سورت نحل آیت 39 میں آپ دیکھیں کہ اسی طرح کا مضمون جو ہے وہ سورت نحل آیت 93 میں اللہ رب العزت جو ہے وہ فرماتے ہیں. سورت نحل آیت 93 کیا فرمایا؟ وَلَوْ شَاءَ اللَّهُ لَجَعَلَكُمْ أُمَّةً وَاحِدَةً وَلَكِنْ يُدِلُّ مَنْ يَشَاءُ وَيَهْدِي مَنْ يَشَاءُ وَلَتُسْأَلُنَّ عَمَّا كُنْتُمْ تَعْمَلُونَ. یقیناً تم جو کچھ کر رہے تھے اس کے بارے میں باز پرس کی جانے والی ہے. تو وہاں پہ بھی یہی فرمایا اللہ تعالیٰ نے کہ تمہارے جو عمل ہیں ان کے بارے میں تم سے جو ہے وہ پوچھا جائے گا. اسی طرح سورت تکاثر کو آپ دیکھیں تو سورت تکاثر میں بھی اللہ رب العزت آیت نمبر 8 میں کیا فرماتے ہیں؟ ثم لتسألن يومئذ عن النعيم، اس روز ضرور تم سے نعمتوں کے بارے میں جو ہے وہ پوچھا جائے گا. تو یہاں میں بھی یہ ہے کہ اب تم سے سوال کیا جائے گا. قالوا يا ويلنا انا كنا ظالمين، انہوں نے کہا، وہ کہنے لگے، ہائے ہماری بدبختی، بے شک ہم تو ظالم تھے، بے شک ہم نے خطائیں کی ہیں. اب عذاب کو دیکھنے کے بعد جب عذاب ان کو اپنی لپیٹ میں لے لیا عذاب نے، تب ان کو ہوش آیا، اب لگے وہ شور کرنے، اب لگے وہ واویلا مچانے کہ ہم نے تو اپنی شامت اعمال خود ہی جو ہے وہ بلائی ہے. تو ظلم سے مراد کیا ہے؟ رسول کا انکار، قیامت کا انکار، کتاب کا انکار، ہے نا. تو یہ سارا ظلم جو ہے وہ مراد ہے. فما زالت تلک دعوہم، اور وہ یہی پکارتے رہے. آپ کو پتہ نا، ہاں، تو زوال سے ہے نا زالت، یہ زوال کا آنا، لیکن فما پر زوال نہیں آیا، تو کیا ہمیشگی مراد کیا ہے؟ اور وہ یہی پکارتے رہے، تل کا دعویٰ، ان کا یہی دعویٰ رہا، حتی جعلناہم، یہاں تک کہ ہم نے ان کو بنا دیا کیا؟ حسیدن کیا ہوتا ہے؟ کھلیان، کٹی ہوئی کھیتی، وہ کھیتی جو کہ جڑوں سے جس کو جو ہے وہ ختم کر دیا جائے. تو اللہ رب العزت فرماتے ہیں کہ ان کی چیخو پکار، ان کی فریاد یہی تھی، وہ چیختے رہے، عذاب آتا رہا، اور ان کو جو ہے وہ کاٹی ہوئی گھاس کی طرح ہم نے کر دیا، قاسم معقول، ہے نا. اور خامدین کہتے ہیں آگ کا بجھنا، اور ہم نے جو ہے انہیں بجھی ہوئی آگ کی مانند کر دیا. جیسے گھاس کاٹ لی جائے تو خشک ہو جاتی ہے، और फिर उसमें आग लगा दी जाए, है ना, तो क्या बन जाती है, राख का ढेर। तो अब वही जो उतरिफ तुम फी ही व मसाकिनकुम, वो घरों में थे, वो ऐशो इशरत में थे, वो दौलत में थे, बहुत मसे में थे, अब उनका हाल क्या हो गया, हत्ता जअलनाहुम हसीदन खामिदीन, कि अब उनमें जिंदगी का कोई शरारा भी बाकी नहीं रहा, अब उनके अंदर कोई भी हरारत जो है वो बाकी नहीं रही, अब कुछ भी तो उनके अंदर नहीं रहा ना। तो यहाँ पे अल्लाह रब्बुल इज्जत जो है वो मतवज्जो कर रहे हैं, एहसास दिला रहे हैं, और वो एहसास क्या है कि दुनिया की जिंदगी बहुत थोड़ी है, तो बाद अज वक्त एतराफ का फायदा कोई नहीं है, तो क्या करें कि अब अपने ईमान को मजबूत करें। तो साथ साथ डांट भी है, पिछली कौमों के वाकयात से इबरत का पैगाम भी है, और उसके साथ ही जो खास बात कही जा रही है वो क्या है कि अकल से सूझबूझ से काम लो, और अल्लाह पर, अल्लाह के रसूल और अल्लाह की किताब पर ईमान लाकर आखिरत से पहले, कयामत से पहले उसकी जो है वो तैयारी कर लो। फिर अल्लाह रब्बुल इज्जत जो है वो दलाइल दे रहे हैं, और ये दलाइल जो हैं वो किस सिलसिले के हैं कि कयामत आकर रहेगी, जजा और सजा जो है लाजिम है। फरमाया वमा खलकना समा वल अर्दा वमा बैनहुमा लाइबीन, हमने इस आसमान और जमीन को नहीं बनाया हमने आसमान को और जमीन को, वमा बैनहुमा और जो कुछ इन दोनों के दरमियान है, क्या नहीं बनाया, लाइबीन खेल, यानी हमने आसमान और जमीन को और जो कुछ इनके दरमियान है खेल नहीं बनाया। तो इसका मतलब क्या है, अल्लाह रब्बुल इज्जत जो है ये बता रहे हैं आसमान और जमीन और जो कुछ इसके दरमियान है से मुराद क्या है कि पूरी दुनिया, अल्लाह ताला कहते हैं मैंने इसको खेल और तमाशे के तौर पे नहीं बनाया बल्कि इसका एक मकसद है, वमा बैनहुमा लाइबीन, खेल तमाशा तो नहीं है ना, बल्कि इसका एक मकसद है। और फिर फरमाया लो अरदना अन नत्ताखिज़ा लहवन, अगर हम खिलौना ही बनाना चाहते हैं, अगर हमारा इरादा होता अन नत्ताखिज़ा के हम बनाएं लहवन खेल तमाशा, ये मकसद लत्ताखज़नाहु मिन लदुन्ना, तो फिर हम अपने पास ही से कर लेते, अगर हमें इसको खिलौना ही बनाना होता और बस यही कुछ हमें करना होता तो अपने पास ही से कर लेते, इन कुन्ना फाइलीन, क्या है कि हम तो फिर करने ही वाले थे ना। तो यहाँ पे अल्लाह रब्बुल इज्जत का ये कहना कि अगर हमारा मकसद खेल ही होता तो अगर हम चाहते तो अपने हाँ ही ऐसा कर लेते, अगर हम करने वाले होते, यानी अगर मैं करना चाहता तो अपने पास ही ऐसा जो है वो कर लेता। तो ये जो आयत है ना, आयत 17 और आयत 16, ये दोनों आयतें कायनात की तखलीक का मकसद बता रही हैं कि असल मकसद इनका क्या है, हक और बातिल का मार्का, खैर और शर का जो है वो आपस में मुकाबला। तो क्यों अल्लाह ताला ने ये किया, ताकि हक और बातिल की जंग हो, और फिर वो लोग जो हक का साथ दे अल्लाह उनको इनाम से नवाजे, और जो बातिल का साथ दें अल्लाह ताला उनको जो है वो क्या करें, उन पर जो है वो अजाब भेज दें, है ना। और ये कहना कि अगर हमने जो है वो इसको खेल ही बनाना था, यानी खेल के तौर पर दुनिया को पैदा करना, इतना कुछ बनाना, ये अल्लाह की सिफात से जो है वो मैच ही नहीं करता, उसके मुनाफी है। और दूसरी बात ये कि लगता खजनाहू मिल्ला दुन्ना, कि हम फिर उसको अपने पास ही कर लेते, हमें अगर यही कुछ करना था तो अपने पास ही कर लेते, इससे मतलब ये है कि फिर आदम और इबलीस, हक और बातिल, हदायत और जलालत, अदल और जुल्म, खैर और शर, जुल्म और मजलूमी, फिर इसकी रज़मगाह, इसकी रज़मगाह और इसकी जो है वो एक दुनिया बनाने की क्या जरूरत थी, है ना। तो जब अल्लाह ताला ने ये सारा कुछ किया तो एक तमाशा नहीं है बल्कि क्या है कि ये एक इम्तहान है, इन कुन्ना फाइलीन। तो इसका मकसद ये है, जैसे हिंदू ये कहते हैं ना कि बस जो है वो भगवान जो है उसके लिए अल्लाह ने इसको जो है वो बनाया है, और अवागौन का जिनका नजरिया है वो कहते हैं एक शख्स जो दुनिया में आता है और उसके बाद फिर जैसे उसके अमल होते हैं उस तरह की वो रूह लेकर आता है। अच्छा होता है तो फिर उसको आइंदा एक अच्छी रूह में आ जाता है, बुरा होता है फिर कुत्ते बिल्ली की शक्ल में वो आ जाता है। वो कहते हैं इस तरह इंसान जो है वो बार बार रिपीट होता रहता है। और वो लोग जो दुनिया परस्त हैं वो क्या कहते हैं कि ईट ड्रिंक मैरी एंड डाई, कि कोई इम्तहान नहीं है दुनिया और ना ही कोई हिसाब किताब है, कुछ भी नहीं है। बस ये तो एक ऐसे ही है जैसे कोई फिल्म का थिएटर है, किसी ड्रामे का सीन है कि कुछ लोग कुछ किरदार अदा कर रहे हैं और वो किरदार अदा करके फिर अपनी असली जिंदगी में आ जाते हैं, है ना। तो बस वो उसको ऐसे ही समझते हैं ना कि कुछ भी नहीं है, नहीं हर शख्स अपना असली किरदार अदा कर रहा है और हर एक का जो है वो हिसाब होना है और अल्लाह फिर क्या करेगा कि हिसाब किताब लेगा। फिर फरमाया आगे आयत 18 में, बल नक्ज़फ़ु बिल्हक़्क़ि अलल बातिली, कि हम तो बातिल पर हक की चोट लगाते हैं, हक के साथ बातिल पर जर्ब लगाते हैं। फयदमग़ुहू, जो उसका सर तोड़ देती है, ऐसी चोट लगाई हक की बातिल पर कि बातिल का भेजा निकाल दिया, और जब उसका सर टूटा उसका भेजा निकल गया, फैजा हुआ जाहिक जाहिक, और अब वो देखते देखते मिट जाता है। क्या मतलब है? बातिल शिकस्त खाकर भाग जाता है। जाहिक के मानी क्या होते हैं? शिकस्त खाकर भाग खड़ा होना, निकलना। वलकुमुल वैलु मिम्मा तसिफून, और तुम्हारे लिए तबाही है उन बातों की वजह से जो तुम बनाते हो। तो यहां पर जो खास बात कही जा रही है वो ये है कि अल्लाह रब्बुल इज्जत असल हकीकत का बयान कर रहे हैं कि तुमने दुनिया को एक खेल तमाशा समझ लिया और मैंने तो हक और बातिल का एक मार्का यहाँ पर जो है वो कायम किया है, और मैं देखना ये चाहता हूं कि कौन हक का साथ देता है और कौन बातिल का। और एक दिन आएगा कि तुम देखोगे कि हम हक का हथौड़ा बातिल के सर पर इस तरह मारेंगे कि बातिल का भेजा जो है वो निकाल देंगे। जिस तरह तुम देखते हो ना कि दिमाग पर किसी के अगर जरबकारी लगती है तो आनन फानन उसको खत्म कर देती है, तो इसी तरह हक का हथौड़ा, हक की चोट जब बातिल के भेजे पर लगेगी, उसके दिमाग पर लगेगी, तो उसको आनन फानन जो है वो खत्म ही कर देगी। तो दुनिया जो है इसमें हमें बातिल बजाहिर गालिब नजर आता है, लेकिन असल बात क्या है कि बातिल जो है इसके रास्ते बिगड़ते हैं, ये बुलबुला बनकर उड़ता भी है लेकिन उसके बाद जो है ये मिट भी जाता है, क्योंकि एक जरा सी चोट पर ही ये बिल्कुल जो है वो खत्म हो जाता है। तो यहां पर जो खास बात बताई जा रही है वो ये बताई जा रही है कि दुनिया की हकीकत कुछ भी नहीं है, और हक और बातिल की कश्मकश में हमें भी देखना चाहिए कि हम क्या कर रहे हैं। और एक पैगाम ये भी है कि बातिल कितना ही मजबूत क्यों ना हो, कितना ही शानदार क्यों ना हो, कितना ही उरूज पर क्यों ना हो, उनकी तादाद कितनी ही ज्यादा क्यों ना हो, लेकिन एक वक्त आएगा कि बातिल दब जाएगा और हक जो है वो सरबुलंद होगा। तो इससे फिर क्या मुराद है कि इस्लाम जो है उसकी फितरत में है कि वो उसको एक गलबा नसीब हो, उतना ही ये उभरेगा जितना के दबा दोगे। फायजा हुआ जाहिर, ये बातिल तो देखते देखते मिट जाता है। वलकुमुल वैलु मिम्मा तसिफून, और तुम्हारे लिए तबाही है उन बातों की वजह से जो तुम बनाते हो। जैसे मजाक करना इस्लाम का, कुरान का, इस्लाम के नजरिए का, तो अल्लाह ताला कहते हैं कि तुम तबाह होकर रहोगे। वलहू मन फिस समावाति वल अर्द, जमीन और आसमानों में जो भी मखलूक है अल्लाह की है। यहाँ पे तौहीद का इकरार है, असबात है, और शिर्क जो है ना उसकी नफी की जा रही है। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम और अहले मक्का के दरमियान जो झगड़ा था वो किस चीज पर था? वो ये कहते थे कि इस कायनात के बनाने में और इसके बिगाड़ में हमारे बुत भी शामिल हैं, हमारे माबूद भी शामिल हैं, कि हमारे बुत भी किसी की किस्मत बना भी सकते हैं और बिगाड़ भी सकते हैं। तो अल्लाह ताला यहाँ पे ऐलान कर रहे हैं, वला हू मन फिस समावाती वल अर्द, कि आसमानों और जमीन में जो कुछ है वो सिर्फ अल्लाह का है। तो ऊपर की आयतें जजा और सजा के वाजिब होने पर दलील थी, और ये आयतें जो हैं ये तौहीद की दलालत हैं, तौहीद पर दलाल हैं, और जो لوگ شرک کرتے تھے اس کی جڑ کاٹ رہے ہیں. ومن عندہ لا یستکبرون عن عبادتہ ولا یستحذرون, اور جو فرشتے اللہ کے پاس ہیں, ومن عندہ اور جو اللہ کے پاس ہیں, لا یستکبرون, وہ اپنے آپ کو بڑا نہیں سمجھتے, وہ کبر نہیں کرتے, ان عبادت ہی اللہ کی عبادت سے, یعنی اپنے آپ کو بڑا سمجھ کر اللہ کی اطاعت, اللہ کے احکامات کو پورا کرنے سے وہ انکار نہیں کرتے. ولا یستحسرون, اور نہ ہی وہ تھکتے ہیں اور نہ ہی وہ ملول ہوتے ہیں, کیونکہ اہل مکہ جو تھے وہ مشرکین فرشتوں کو اللہ کی بیٹیاں کہتے تھے, خدا کی خدائی میں ان کو داخل سمجھتے تھے, اس لیے وہ معبود بناتے تھے. تو اللہ تعالیٰ نے کہا کہ نہیں, ان کا حال کیا ہے؟ نمبر ون کہ ان کے اندر کبر ہی نہیں ہے, بس وہ تو اللہ کی اطاعت عبادت کرتے جاتے ہیں, اور نمبر دو جو ان کی خاص بات ہے وہ یہ ہے کہ وہ تھکتے نہیں ہیں, انہیں کوئی ملول نہیں ہے. اب کیا ہے کہ جب بندگی انسان بادلے ناخواستہ کرتا ہے نا, کرتے کرتے جو ہے ملول ہو جاتا ہے, تھک جاتا ہے. یستحسرون جو ہے استحصار میں تھکان کا مبالغہ پایا جاتا ہے, اس سے مراد وہ تھکان ہے جو کسی ناگوار کام کے کرنے سے لاحق ہوتی ہے. جو کام آپ کو پسند ہوتا ہے اس میں گھنٹوں کیا پورا دن بھی چلا جاتا ہے. جن بچوں کو کمپیوٹر پہ بیٹھ کر مزہ آتا ہے, چیٹنگ کی ان کو عادت ہے, دنوں کے رات وہ اس میں تمیز ہی نہیں کرتے, ہے نا. جن لوگوں کو جو ہے وہ مووی یا ڈرامے یا افسانے مزے کے لگتے ہیں, وہ کہتے ہیں لو یہ پورا ایک رات میں ختم کر دیا, یہ 3 دنوں میں ختم کر دیا, یہ 2 دنوں میں ختم کر دیا. کیوں؟ ان کا پسندیدہ کام ہے, گھنٹوں کے گھنٹے لگ جائے, وہ تھکتے نہیں ہیں. اور جو جس کام میں تھکن ہوتی ہے تو کیا ہے کہ چند منٹوں کی نماز بھاری, چند منٹوں کی تراوی بھاری, تھوڑی سی دیر کی کلاس بھاری, ہے نا, ذکر بھاری, نیکی کا کام بھاری, تو پھر کیا ہے کہ انسان کو تھکن ہونے لگتی ہے. تو یستحسرون جو ہے یہ وہ تھکنا ہے جو ناگوار کام کرنے کی وجہ سے انسان میں تھکاوٹ پیدا ہو جاتی ہے. بعض کام آپ نے کچھ بھی نہیں کیے ہوتے لیکن آپ تھک جاتے ہیں, سوچ کر ہی تھکن اتنی غالب ہوتی ہے کہ آپ کہتے ہیں کہ نہیں بہت مشکل ہے, اٹھا ہی نہیں جاتا. یسبحون اللیل والنہار لا یفترون, وہ دن رات اس کی تسبیح بیان کرتے ہیں, لا یفترون دم بھی نہیں لیتے, کبھی جو ہے وہ دم نہیں لیتے. تو یہ کون ہے جو دن رات اللہ کی تسبیح بیان کرتے ہیں؟ فرشتے. فرشتے اللہ کی ایک ایسی مخلوق ہیں جو ہر آن اللہ کی تسبیح اور تحمید میں مشغول رہتے ہیں, اور اللہ کی بندگی کو خوشحالی سے کرتے ہیں, خوش دلی سے کرتے ہیں. خوشحالی سے مراد کیا ہے؟ یعنی خوش دلی سے, بڑے اچھے حال کے ساتھ اس کو کرتے ہیں, تھکاوٹ, اکتاہٹ, ناگوار کام سمجھ کے نہیں کرتے. اور تسبیح, اصل میں تسبیح جو ہے وہ اللہ کی ایسی حمد ہے جیسے, یعنی وہ ایسی اللہ کی تسبیح کرتے ہیں جیسے کوئی مسلسل سانس لیتا ہے نا. آپ مسلسل سانس لیتے ہیں, لیتے ہیں, تھکتے تو نہیں ہیں نا. اسی طرح اللہ کی مسلسل تسبیح جو ہے وہ بیان کرتے ہیں. تو یہاں پہ اللہ تعالیٰ کا یہ کہنا نا, جو پیچھے اللہ تعالیٰ نے کہا ہے کہ یہ آیت 17 میں, لو اردنا ان نتخذ اللہ ولاتخذناه من لدنا ان كنا فاعلین, کہ اگر میں نے یہ کام کرنا ہی تھا کہ بس کائنات تو کھلونے کے طور پر بنائی اور بس اگر ہمیں کچھ کرنا ہی تھا تو اپنے پاس کر لیتے, تو اس سے مراد کیا ہے کہ اگر انسان کی تخلیق سے مقصد محض اپنی ہی عبادت تھی, محض اپنی عبادت, تو یہ تو فرشتے بھی اللہ تعالیٰ کے کر رہے تھے نا. مقصد صرف یہ نہیں تھا کہ اللہ کی تسبیح ہو, صرف اللہ کی تحمید ہو, دن رات لوگ اللہ کی عبادت کریں, یہ مقصد نہیں تھا دنیا کو پیدا کرنے کا. پھر مقصد کیا تھا؟ حق اور باطل کا جو تھا وہ مارکا, خیر اور شر کی کشمکش اللہ تعالیٰ نے اس کے لیے انسان کو پیدا کیا. عقل قوت, عقل دی, قوت ارادہ اور اختیار دیا تاکہ اللہ تعالیٰ لوگوں کا امتحان لے سکے, یہ تھا اس کا مقصد. اور یہ نیکی اور بدی کی جو جنگ ہے اس میں وہی جیتا ہے جو حق کا ساتھ دیتا ہے. اور اگر کوئی خاموش ہے, وہ خاموش تماشائی ہے, کہتے ہیں برا کام اچھا نہیں کر رہا تو برا بھی نہیں کر رہا, تو ہم تو کسی کا بھی ساتھ نہیں دیتے, تو اس کا مطلب ہے باطل کا ساتھ دیتا ہے. اللہ ضرور پوچھے گا جب حق اور باطل کی کشمکش تھی تم کہاں مر گئی تھی, جب میری آیتوں کا مذاق اڑایا جاتا تھا, جب میرا دین اسلام سرنگوں تھا, جب اسلام ٹکڑے ٹکڑے لوگوں نے کر دیا تھا, اس میں تفرقے بازیاں تھیں، دین اسلام کمزور تھا، تو اس وقت تم کہاں رہ گئی تھی؟ تمہاری غیرت کو جوش کیوں نہیں آیا؟ تمہیں جو ہے وہ کیوں نہیں اس بات کا احساس ہوا کہ اللہ کا مذاق اڑایا جا رہا ہے، اللہ کے کلام کا مذاق اڑایا جا رہا ہے نا؟ تو اس کشمکش میں ساتھ دینا، یہ ہے میری اور آپ کی زندگی کا مقصد. اللہ جی خلق الموت والحیات لیبلوکم ایکم احسن عملا، ہے نا؟ سورۃ دہر میں بھی اللہ تعالیٰ کہتے ہیں کہ انا خلقنا الانسان من نطفۃ امشاج نبتلیہ. مخلوط نطفے سے انسان کو اس لیے پیدا کیا تاکہ ہم اس کو آزما کر دیکھیں. تو ہمیں گھر کے اندر ہوں یا گھر کے باہر کلاس روم میں ہوں یا دوستوں کی محفل میں ہوں، کوئی گواہی دینے کا موقع ہو یا بس اسٹاپ پر کھڑے ہوئے ہیں اور حق کا پیغام دینے کا موقع ہے نا، اپنے لباس سے حق کا پیغام دیں یا اپنی تقریر سے یا اپنی باتوں سے یا اپنے اشاروں سے، جیسے بھی، تو یہ ہے. اور اس میں ہمیں پاس ہونے کی کوشش کرنی چاہیے، ورنہ تو فرشتے بھی خالی اگر عبادت جو کرتے ہیں تو وہ تو فرشتے بھی اللہ کی کر رہے تھے، اس کے لیے ضرورت نہیں تھی انسان کو پیدا کرنے کی. ام اتخذوا آلہۃ من الارض ہم ینشرون، کیا ان لوگوں کے بنائے ہوئے زمینی خدا ایسے ہیں؟ ام اتخذوا جو انہوں نے بنائے ہیں آلہۃ معبود من الارض زمین کے، ارضی، کہ کیا ان کے زمین کے بنائے ہوئے خدا ایسے ہیں ہم ینشرون کہ وہ بے جان کو جان بخش کر اٹھا کھڑے کریں؟ اللہ تعالیٰ نے یہاں پہ بڑا خوبصورت سوال رکھا ہے. ینشرون انشار سے ہے، انشار کے معنی کیا ہوتے ہیں؟ بے جان پڑی ہوئی چیز کو اٹھا کر کھڑا کرنا. اس لفظ کو قرآن نے بالعموم زندگی بعد موت کے لیے استعمال کیا ہے. تو معنی کیا ہے؟ یعنی لغوی اس کے معنی تو یہ ہیں کہ بے جان مادے میں زندگی کو پھونک دینا، لیکن یہاں اس کے معنی جو ہیں وہ کیا ہیں کہ زندگی جو ہے بالعموم زندگی بعد موت کے لیے یہ استعمال کیا ہے. تو اللہ تعالیٰ کہتے ہیں کہ یہ جن کو تم اپنے خدا سمجھتے ہو تو الہ تو وہی ہے کہ بے جان چیز میں روح پھونک کر اسے زندہ کر دے. تو مطلب کیا ہے کہ تمہارے معبود کیا ان میں یہ طاقت ہے کہ جب وہ عذاب الہی میں ہلاک ہو جائے تو تمہارے معبود جو ہیں وہ ان کو زندہ کر دیں؟ یعنی انسان شرک اور کفر کرنے والے، اللہ نے عذاب دیا تو وہ تو ہو گئے تباہ، تو تمہارے معبود ان کو زندہ کر سکتے ہیں؟ کہ ان میں یہ طاقت ہے ہم ینشرون کہ ان کو زندہ کر کے کھڑا کر دیں. ایک اور مطلب بھی ہے، کیا ان میں یہ طاقت ہے کہ وہ کسی مادہ اور بے جان چیز میں روح پھونک کر اسے زندہ کر دیں؟ یہ کام نہیں کر سکتے. لو کان فیہما آلہۃ الا اللہ لفسدتا، اور اگر آسمان و زمین میں ایک اللہ کے سوا دوسرے خدا ہوتے، لو کان فیہما، فیہما جو تھا یہ ہما تھا، فی کی وجہ سے ہما ہو گیا، تو دونوں مراد ہے، کون؟ آسمان اور زمین. کہ اگر آسمان و زمین میں جو ہے وہ کیا ہوتا، آلہاتن، الہ نہ ہوتا بلکہ آلہاتن اور معبود ہوتے الہ اللہ سوائے اللہ کے، تو ہوتا کیا؟ اللہ فسادتا، تو پھر یہاں پہ جھگڑا ہو جاتا، پھر یہاں پہ جو ہے وہ آسمان اور زمین کا، دنیا کا نظام ہی بگڑ کر رہ جاتا، درہم برہم ہو جاتا. تو آیت نمبر 22 میں اللہ تعالیٰ کہہ رہے ہیں اگر اللہ کے سوا اور بھی الہ ہوں تو کائنات کا نظام ہی ختم ہو کے رہ جائے. جیسے ایک اسکول کے دو پرنسپل نہیں ہو سکتے، ایک ادارے کے دو حاکم نہیں ہو سکتے، ایک گھر کے دو منتظم نہیں ہو سکتے، ایک ٹرین کو چلانے کے لیے دو ڈرائیور نہیں ہو سکتے، ایک جہاز کو چلانے کے لیے دو پائلٹ نہیں ہو سکتے، ایک پائلٹ ایک طرف لے جانا چاہے گا دوسرا دوسری طرف اور جہاز گر جائے گا، ہے نا؟ تو یہ مثال بڑی خوبصورت ہے، اور اس میں اللہ تعالیٰ جو ہے ایک عام مثال سے یہ بات بتانا چاہتے ہیں کہ جس طرح جو ہے وہ کائنات کے جو ہے وہ زمین اور آسمان کے دوسرے خدا نہیں ہو سکتے، بالکل اسی طرح سے اگر وہ ہوتے تو اس میں فساد پیدا ہوتا. فسبحان اللہ رب العرش عما یصفون، پاس پاک ہے اللہ رب العرش ان باتوں سے جو یہ لوگ بنا رہے ہیں. تو یہاں پہ یہ کہنا، اس کا دراصل مطلب یہ ہے کہ مشرک جو یہ سمجھتے تھے कि उनके भी खुदा हैं जो खुदाई में शरीक हैं, वो जमीन का अलग इलाह समझते थे, आसमान का अलग, पानी का अलग और आग का अलग, बारिश का अलग, रिज का अलग, रबुल अर्श को वो अलग समझते थे। तो यहाँ पे अल्लाह ताला ने इनके जो तरीका है उसकी नफी की है और ये बात बताई है कि सबका खुदा जो था वो एक ही खुदा था और एक ही खुदा है। फसुबहान अल्लाह रब्बिल अर्शी अम्मा यसिफून, फस पाक है अल्लाह रबुल अर्श उन बातों से जो ये लोग बना रहे हैं। इसका मतलब क्या है? रबुल अर्श से मुराद कायनात के तख्ते सल्तनत का मालिक। तो पूरी कायनात का, उसके सल्तनत का मालिक एक ही खुदा है। तो ये जो आयत नंबर, ये जो आयतें गुजरी हैं, ये सारी आयतें तौहीद के हक में हैं, उसका असबात है और शिर्क की तरदीद की जा रही है ना। इसकी अल्लाह ताला जो है वो क्या कर रहे हैं, उसकी ताईद कर रहे हैं, उसकी दलील जो है वो दे रहे हैं। सुबहान अल्लाह रब्बिल अर्शी अम्मा यसिफून, दुनिया कितनी बातें करते कि फलां दाता गंज बख्श, फलां जो है वो मुश्किल कुशा है और फलां जो है वो अल्लाह देता, अल्लाह देता के बजाय वो क्या कहते हैं, पीर देता। तो अल्लाह ताला कहते हैं कि नहीं, इनकी इन बातों से अल्लाह ताला की जात जो है वो पाक है। बड़ा ये सख्त अंदाज है और मकसद क्या है कि ला युसलु अम्मा यफलु वहुम युसलून, वो अपने कामों के लिए जवाबदेह नहीं है और सब जवाबदेह हैं। ला युसलु अम्मा यफलु, अल्लाह जो कुछ कर रहे हैं ना उससे नहीं पूछा जाएगा, वहुम युसलून और उनसे जरूर पूछा जाएगा। फिर मजारे मजहूर है, फिर मजारे मजहूर का मतलब क्या होता है कि उनकी जवाबदेही होगी, उनसे जो है वो पूछा जाएगा। तो मतलब ये है कि अल्लाह का जो इरादा है वो जैसे चाहे अपनी मर्जी करे, लेकिन अल्लाह तो जो है वो इन लोगों की बाजपुर से बालातर है। लेकिन ये लोग जो है ना, अगर इन्होंने शिर्क करने की जुर्रत की, अल्लाह की कहना ना माना, तो फिर इनसे जरूर पूछगिछ होगी। फिर इसके बाद जो है तौहीद के हक हक में और शिर्क की तरदीद में दलील दी जा रही है तारीख से। अमितखजू मिन दूनही आलिहा कुल हातु बुरहानकुम, कैसे छोड़कर इन्होंने दूसरे खुदा बना लिए हैं। ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, कुल कह दीजिए, हाथू ले आओ, बुरहानकुम अपनी दलील, लाओ अपनी दलील। हाजा जिक्र ममैया, हाजा जिक्र ममैया व जिक्र मन कबली, कि ये है जिक्र, हाजा जिक्र ये है किताब, ममैया जो मेरे साथ मौजूद है, ये किताब भी मौजूद है, व जिक्र मिन कबली, व जिक्र मन कबली, जिसमें मेरे दौर के लोगों के लिए भी नसीहतें हैं और वो किताबें भी मौजूद है जिन्हें मुझसे पहले के लोगों के लिए नसीहत थी, है ना। तो अल्लाह ताला कह रहे हैं कि लोगों तुम इस बात पर गौर तो करो। क्या फरमाया कि पहले तो दलील मांगी और उसके साथ ही जो बात फरमाई वो ये है कि ये जिक्र इन लोगों के लिए नसीहत है। जिक्र से मुराद क्या है? कुरान मजीद। हाजा जिक्रु मम माया, ये जिक्र इन लोगों के लिए नसीहत है। किन के लिए? मम माया जो मेरे साथ हैं। जिक्रु मन कबली, और उन लोगों के लिए भी जिक्र जो था वो नसीहत था जो मुझसे पहले थे। तो पहले जिक्र से मुराद कुरान है और दूसरे जिक्र से मुराद तौरात और इंजील है। कि हर दौर में जो जिक्र आया वो मेरे दौर का है या पिछले दौर का, वो उन लोगों के लिए नसीहत रहा, उन लोगों के लिए याद दहानी रहा। बल अक्सर हुम ला यालमून, मगर अक्सर लोग इस हकीकत से बेखबर हैं। अल हक कुफा हुम मोरिदून, हक है अल्लाह की तरफ से लेकिन वो जो है वो मुंह मोड़े हुए हैं। ये लोग क्या कर रहे हैं? फहम मोरिदून, एराज किए हुए हैं। इनको एहसास ही नहीं है कि एक अल्लाह की बंदगी करनी है। وَمَا أَرْسَلْنَا مِن قَبْلِكَ مِن رَسُولٍ إِلَّا نُوحِي إِلَيْهِ, हमने नहीं भेजा आपसे पहले किसी भी रसूल को, मगर क्या हमने वही की उसकी तरफ क्या पैगाम दिया? أَنَّهُ لَا إِلَهَ إِلَّا أَنَا فَاعْبُدُونَ, उसको यही वही की कि मेरे सिवा कोई माबूद नहीं, बस तुम लोग मेरी ही बंदगी करो। तो हर नबी को तौहीद की दावत दी गई, एक अल्लाह की बंदगी है ना, 100 खुदावन मिले, एक से एक सजदा तलब, इंसान सख्त मराहिल से खुदा तक पहुंचा। फिर फरमाया कि जब एक अल्लाह के सिवा कोई माबूद है ही नहीं, फिर क्या करो, अना फाबुदून, बस मेरी ही बंदगी करो। तो हम सबको भी एक अल्लाह की बंदगी की दावत दी जा रही है। ये दावत मक्की दौर में भी हांके पुकारे दी गई और आज भी दी जा रही है। और पढ़ा लिखा तबका जो है वो आज शिर्क कर रहा है ना, अनपढ़ तो कर ही रहे हैं। देहाती इलाकों में चले जाएं तो लोग शिर्क करते ही हैं क्योंकि पास तालीम नहीं है, लेकिन एजुकेटेड लोग भी जो है वो शिर्क करते हैं। और शिर्क जो है वो क्या है, गुनाह कबीरा है। वकालु तखजर रहमान वलदन सुबहाना, ये कहते हैं रहमान औलाद रखता है। तो क्या चीज औलाद है अल्लाह की? मुशरिकीन अरब जो थे वो कहते थे कि फरिश्ते जो हैं वो अल्लाह की बेटियां हैं। तो अल्लाह ताला क्या कह रहे हैं, सुबहाना, पाक है अल्लाह, बल इबाद मुकरमून, वो तो बंदे हैं जिन्हें इज्जत दी गई है। फरिश्ते अल्लाह की बेटियां नहीं है, बंदे हैं मुकरमून, उन्हें इज्जत दी गई है। ला यस्बिकून बिलकौली, उसके यहां वो बढ़कर बोलते नहीं है। वहुम भी अमर ही या मलू या मलून, और बस उसके हुक्म पर वो अमल करते हैं, जो हुक्म दिया जाता है कहना मानते हैं। तो गोया के फरिश्ते जो हैं ये अल्लाह की औलाद नहीं है, बल्कि अल्लाह की फरमा बरदार अल्लाह के ये बंदे हैं। ला यस्बिकूनहू बिलकौली वहुम भी अमर ही या मलून, ला यस्बिकूनहू बिलकौली, क्या फरमाया कि वो आगे नहीं बढ़ते, अल्लाह से बढ़कर नहीं बोलते। वहुम बे अमर ही या मालून, और उसके हुक्म पर अमल करते हैं जो उनके सामने है। या लम्मा बैन आईदीहिम, वो जानते हैं जो उनके सामने है, वमा खल्फहुम, और जो उनके पीछे है। वला यशफाउन, और वो किसी की सिफारिश नहीं करते। इल्ला लिमन इर्तदा वहुम मिन खशयतिही मुशफिकून, जब वो किसी की सिफारिश ही नहीं करते फिर क्या है, इल्ला लिमन इर्तदा, मगर जिससे कि अल्लाह राजी हो। वहुम मिन खशयतिही, और वो अल्लाह जो है अल्लाह से वो डरते हैं। क्यों वो किसी और की अल्लाह से सिफारिश नहीं करते? इसलिए कि वो अल्लाह से खौफ रखते हैं, वो अल्लाह का डर रखते हैं। तो इस आयत में भी फरिश्तों की के बारे में बताया जा रहा है कि उनकी सिफारिश जो है उसकी हैसियत क्या है, कि उसी की सिफारिश करते हैं जिसकी सिफारिश अल्लाह सुनना पसंद करे। और दूसरी बात यह है कि वो सिफारिश ही नहीं करते बजुज उसके कि उनको पता होता है कि अल्लाह ये सिफारिश कबूल करेगा, तब वो सिफारिश करते हैं। और साथ ही उनका हाल क्या होता है, वहुम मिन खशियत ही मुशफिकून, कि अल्लाह के डर से जो है वो कांप रहे होते हैं, वो अल्लाह से साथ साथ जो है वो डर रहे होते हैं। तो यहाँ पे भी दरअसल जो बात बताई जा रही है वो ये है कि वो किसी चीज के बारे में सिफारिश के लिए खुद सबकत नहीं ले जाते। हाँ, अल्लाह जिनके लिए पसंद करेगा तो वो सिफारिश करेंगे, लेकिन साथ ही करते वक्त अल्लाह के खौफ से हर वक्त वो लोग जो है कांपते रहते हैं, हर वक्त जो है वो परेशान रहते हैं कि कोई बात हक के खिलाफ जो है वो ना हो जाए। मैं यकुल मिनहुम इन्नी इलाहुम मिन दूनिही, और जो उनमें से कोई कह दे कि अल्लाह के सिवा मैं भी एक खुदा हूं, इन्नी इलाहुम मिन दूनिही, कि मैं भी एक खुदा हूं अल्लाह के सिवा, फजालिका नजजी जहन्नम, तो हम उसे जहन्नम की सजा देंगे। कजालिका नजजी जालिमीन, हमारे यहाँ जालिमों का यही बदला है। तो आप देख लीजिए कि यहाँ फिर जो है वो अकीदा शिफात बयान करने के साथ अल्लाह रब्बुल इज्जत ये बात बता रहे हैं कि अल्लाह कैसे लोगों की और किन के बारे में सिफारिश कबूल करते हैं। और दूसरी बात जो बताई जा रही है वो ये है कि वमैय कुल मिनहुम इन्नी इलाहुम मिन दूनिही, नहीं, अगर कोई ये कहता है कि अल्लाह के सिवा और भी माबूद हैं, फजालिका नजजी जहन्नम, तो उसके लिए जहन्नम की सजा है। मैं अकुल मिनहुम इन्नी इलाहु मिन दूनही फजालिक नजरी जन्म। सोचें तो सही कि कितना बड़ी सजा जो है वो उनको दी जाएगी, और इसी तरह हम बदला दिया करते हैं जुल्म करने वालों को। तो आज के सबक की इब्तदा में भी जुल्म, और वो क्या था आयत नंबर 4 में अल्लज़ीन ज़लमू, फिर आयत नंबर 14 में भी क़ालू या वैलना इन्ना कुन्ना ज़ालिमीन, और आखिरी जो बात है वो भी क्या है कज़ालिका नज़िज़ालिमीन, कि वो लोग जो शिर्क करते हैं, वो लोग जो कि अल्लाह के साथ औरों को अल्लाह की खुदाई में शामिल करते हैं, तो अल्लाह रब्बुल इज़्ज़त कहते हैं कि ये जालिम है और इनके लिए हमने जहन्नम तैयार कर रखी है। तो यहाँ पे जो सबसे ज्यादा डरने वाली बात है वो ये है कि हम जो हैं वो शिर्क से बचें और अल्लाह पर जो है वो ईमान लाएं। और इस सिलसिले में बड़ी खूबसूरत हदीस है जो हजरत मुआज़ बिन जबल रजी अल्लाह अन्हु वाली, जिसे बुखारी और मुस्लिम ने रवायत किया है, कहते हैं कि एक सफर में मैं आपके पीछे सवारी पर बैठा था और मेरे और आपके दरमियान कजावे का सिर्फ पिछला हिस्सा हायल था। आपने फरमाया ए मुआज़ बिन जबल, मैंने कहा लबैक या रसूल अल्लाह वसादैक, गुलाम हाजिर है, आप फरमाइए। आपने सकूत इख्तियार किया, फिर कुछ दूर चलने के बाद फिर कहा قال يا معاذ بن جبل, मैंने वही लफ्ज दोहराए लबैक वसादैक जो पहली बार कहे थे, आपने कुछ नहीं कहा। फिर कुछ दूर चलने के बाद आपने फरमाया या मुआज़ बिन जबल, मैंने अर्ज किया क्या अर्ज किया लबैक या रसूल अल्लाह वसादैक, हजूर गुलाम हाजिर है, फरमाइए आप। तब आपने फरमाया, कितनी दफा पूछा आपने? 3 दफा। और ये क्यों पूछा? बात की अहमियत की वजह से, और आप बेहतरीन मौलिम थे उनको पूरी तरह अपनी तरफ मुतवजो करने के लिए। पूरी तरह जब हमतन गोश हो गए, मुतवजो हो गए, तब आपने फरमाया कि हल तदरी मा हक्कुल्लाह अज़्ज़ा व जल्ला अलल इबाद, क्या जानते हो कि अल्लाह का हक बंदों पर क्या है? कुल तू, कहते हैं कुल तू, मैंने कहा क़ाला कुल तू अल्लाह व रसूलहू आलम, अल्लाह और अल्लाह का रसूल ज्यादा बेहतर जानते हैं। तब आपने फरमाया फ़इन्ना हक़्क़ल्लाहि अलल इबादी अन याबुदूहू व ला युशरिकू बिही शैया, अल्लाह का हक बंदों पर यह है कि वो उसी की बंदगी करें और बंदगी में किसी को जरा सा भी साजी ना बनाए। फिर आपने थोड़ी दूर चलने के बाद फरमाया ए मुआज़, फिर फरमाया ए मुआज़, मैंने कहा इरशाद हो। फिर इन्होंने फरमाया लबैक या रसूल अल्लाह वसादैक, क़ाला हल तदरी मा हक़ुल इबादी इलल्लाह इज़ा फ़अलू ज़ालिक, के फिर पूछा कि क्या जानते हो कि बंदों का अल्लाह ताला पर क्या हक है? मैंने कहा अल्लाह ताला और उसका रसूल ही बेहतर जानते हैं। तब आपने फरमाया कि अल्लाह युअज़्ज़िबहुम, कि अल्लाह की बंदगी करने वाले बंदों का अल्लाह पर यह हक है कि वो उन्हें अजाब ना दे। तो खुलासा इस बात का क्या है कि आप एक, आपको उससे क्या समझ आई थी कि मैं रसूल अल्लाह के पास जब बैठा था तो मेरे और आपके दरमियान तजावा जो है ना, सिर्फ उसका पिछला हिस्सा हायल था। इसका क्या मतलब है, ये बताने की क्या जरूरत है? बहुत करीब बैठे हुए थे, शाबाश, कि ये सहाबी रसूल अल्लाह के इतने करीब बैठे हुए थे कि सुनने सुनाने में कोई मुश्किल थी नहीं, लेकिन इसके बावजूद जबकि वो इतनी आसानी से सुन सकते थे, तो क्यों 3 दफा उनका नाम लिया, क्यों बार बार उनको पुकारा? इसलिए कि खूब तवज्जो के साथ सुने के बाद बड़े अहम है। तो ये हदीस तौहीद की अहमियत बताती है। ये हदीस जो है ये बताती है कि एक अल्लाह की बंदगी करनी चाहिए, और अल्लाह की बंदगी जो है वो कैसे की जाए कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ज़ा कतामल ईमान इमन रदिया बिल्लाहि रब्बन व बिल इस्लाम दीनन व मुहम्मदिन रसूला, ईमान का मजा इस शख्स ने चखा जो अल्लाह को अपना रब माने और इस्लाम को अपना दीन माने और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को अपना रसूल जो है वो तस्लीम करने पर राजी हो जाए। इसका क्या मतलब है? यही नहीं कि जबान से कहे और अपनी जिंदगी में अमल ना करें। तो आज का पूरा सबक अकीदा तौहीद, अकीदा रिसालत और अकीदा आखरत जो है वो उसकी हमें अहमियत, फर्जियत, जरूरत बताता है कि हम ये इस्लाम के बुनियादी बुनियादें हैं इस्लाम की, ये इस्लाम की जड़ें हैं और हमें अपनी जिंदगी में इनको नाफिज करना चाहिए। सुभानकल्लाहुम्मा वबिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक।